नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। सरकारले सिफारिश गरेका विभिन्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको छ। राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, त्यसै गरी सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्ने अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश, त्यसै गरी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सम्पत्ति शुद्धिकरण सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो। सरकारले 100 बुँदे सुधार योजना कार्यान्वयनका लागि अध्यादेश सिफारिश गर्नुपरेको छराएको छ। यद्यपि दुई तिहाई जनमत प्राप्त सरकारले नियमित प्रक्रियाबाट कानून निर्माण गरेर कार्यान्वयनमा जानुपर्नेमा अध्यादेश मार्फत गरिएको भनी कतिपय स्थानबाट प्रश्न पनि उठाइएको छ। सरकारले सिफारिश गरेका अध्यादेश मध्ये संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाइदिनु भएको छ। अध्यादेश र पछिल्ला आयामका विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ संवैधानिक कानूनका ज्ञाता डाक्टर विपिन अधिकारी। डाक्टर साहब,
हेलो।
हजुर, स्वागत छ। हजुर हजुर, स्वागत छ हजुर।
नमस्ते नमस्ते, धन्यवाद।
अब यी अध्यादेशहरू जसरी सरकारका तर्फबाट सिफारिस भए र कतिपय अध्यादेशहरू राष्ट्रपतिबाट जारी भए, यसका विषयमा यहाँको प्रतिक्रिया के छ?
सामान्यतया यो स्केलमा अध्यादेशहरूको सिफारिस गर्ने वा निकास दिने भन्ने प्रचलन होइन। वैधानिकताका लागि एउटा संवैधानिक शासन पद्धतिमा कानून निर्माणको काम जहिले पनि संसद आफैले गर्दछ र संसदको कानून निर्माणको काम शक्ति पृथकीकरणको सिद्धान्त अनुसार पनि संसद आफैले सम्पन्न गर्नुपर्छ। त हामी कहाँ सरकारलाई कानून निर्माणका लागि यो अध्यादेशको व्यवस्था दिएको, त हामी धेरै सीमित मुलुकहरूमा पर्दछौँ जहाँ अध्यादेशको व्यवस्था छ। त अध्यादेशको व्यवस्था राख्ने कारण यति मात्र हो कि भर्खरै प्रजातन्त्र प्राप्त गरेका देशहरूमा पूर्ण रूपमा कानून र व्यवस्था कायम नभइसकेको परिस्थिति हुन्छ। त्यस हुनाले कतिपय अवस्थामा आतुरी पर्दाखेरि सरकारले नै पछि संसदमा लग्ने गरी त्यहाँबाट चाहिँ के भन्दाखेरि स्वीकृति लिने गरी एउटा ऐन कानुनहरू तत्कालका लागि ल्याउन सकिने भनेर त्यो चाहिँ दुई महिनासम्मका लागि यो व्यवस्था संविधानले गरेको हो। त हामी कहाँ के भयो भने एउटा दुईटा तत्कालका लागि भन्ने भन्दा पनि यो त मुस्लै अध्यादेश आउन लाग्यो। अनि यद्यपि सरकारले भनेको छ हाम्रो प्रतिबद्धता थियो, भोटरले अनुमोदन गरेको थियो, त प्रतिबद्धता भए पनि भोटरले अनुमोदन गरे पनि हाम्रो पद्धति त्यस्तो होइन। त्यस हुनाले एकातिर टिप्पणी गर्नुपर्ने ठाउँ त्यो हो। अनि अर्कोतिर के छ भने हामी मैले मुस्लै भने यहाँ मुस्लै मात्र होइन, एक अब स्वयं ऐनहरूलाई एकैपल्ट विभिन्न ऐनहरूलाई एउटा ऐनबाट अनि त्यसपछि र धेरै दूरगामी प्रभावका जुन संशोधनहरू छन् तिनीहरूलाई समेत अनि यो अध्यादेशको माध्यमबाट प्राप्त गर्न खोजिएको छ। त्यसले गर्दाखेरि पनि अनि यो जुन एउटा संसदीय प्रक्रियाको चाहिँ बल भनेको के हो भने त्यसमा भएको खुलापन हो जो अध्यादेशमा हुँदैन। अनि प्राय जसो अड्डा अदालतहरूले यसलाई खुला प्रक्रिया मान्दैनन्। अनि एउटा त के हो भने कन्डिसनल हो मैले भनिसके, दोस्रो खुला पनि भएन, संसदीय प्रक्रिया पनि भएन, त्यसका जोखिमहरू बढी हुन्छन्। त्यस हुनाले यो रूपमा गर्नु हुँदैन र खास गरी यत्रो बलियो सरकार र धेरै परिवर्तनगामी एउटा उद्देश्य लिएर आएको सरकारले यो हजुवाका आधारमा यसरी जानु हुँदैन भन्ने कुरालाई महत्त्व दिनु पर्यो। दोस्रो अब कतिपय कुराहरूमा चाहिँ के हुन्छ भनेदेखि तपाईँ अध्यादेश ल्याउनु पर्छ भन्ने कुरो नल्यायो भने के हुन्छ भन्दा वित्त छ त्यो कज नै परास्त हुन्छ, गर्न चाहेको कुरो गर्न सकिँदैन, कानुन र विधानको उद्देश्य संविधानको जुन एउटा घोषित परिकल्पना पुरा हुन सक्दैन भन्ने परिस्थिति हुँदाखेरि ल्याउने हो। अब अहिले ल्याउँदाखेरि के भयो भने ती सबै कुराहरूका लागि जुन एउटा संसदीय प्रक्रियाहरू छन् ती प्रक्रियाहरू छलिन गए। अब टिप्पणी भनेको त्यो, यद्यपि मैले पहिले पनि भने फेरि पनि भन्छु यो अहिलेको सरकारले मात्र गरेको होइन, हाम्रो मुलुकमा सरकारहरूले अध्यादेशलाई दुरुपयोग गर्न थालेको धेरै भयो त्यो कंग्रेसको सरकारले पनि गरेको छ, एमालेकोले पनि गरेको छ, अरूले पनि गरेका छन्। अनि त्यसो हुनाले अब यो संसदलाई भन्दा अध्यादेशलाई बढी महत्व दिने प्रक्रिया सुरु भएको चाहिँ लामै भइसक्यो, तर त्यस्तो गर्नु हुँदैन।
डाक्टर साहब, अब यसको भित्र कारण अलिकति खोज्दाखेरि, अब अघि यहाँले भनिसक्नुभयो, सरकारले पनि त्यो विषयमा स्पष्ट पारिसक्यो कि आफ्नो सय बुद्धि सुधार योजना तत्काल कार्यान्वयन गर्नुपर्नेछ, त्यसमा जहाँ जहाँ बाधाहरू देखिएको छ त्यो भोलि नियमित प्रक्रियामा संसदमा जान्छ नै, अहिले तत्काल कार्यान्वयन गर्नु परेकोले यो ल्याएको भनेको छ, त्यसका विभिन्न पक्ष विपक्षमा धारणाहरू आइ नै रहेका छन्। यद्यपि जुन यो अवस्था आयो नि, मूलत अहिले त्यसको भित्र कारण खोज्दै गर्दा चाहिँ शक्ति पृथकीकरण या शक्ति सन्तुलनको दुरूपयोग भयो भनौँ, एउटा सरकारले चाहिँ नियुक्त गर्छ, त्यो सरकार हटिसक्दा पनि त्यो सरकारले नियुक्त गरेका मानिसहरू अथवा चाहिँ उनीहरूले बनाएका संरचनाहरू आउने, अर्को त्यो कायम रहने, अर्को सरकारलाई त्यसले सहज गर्ने अथवा सजिलो गर्ने अथवा चाहिँ सरकारले लिएको लक्ष्य पूरा गर्ने भन्दा पनि त्यसलाई अवरोध गर्नेतर्फ चाहिँ उनीहरूको भूमिका देखिने, यो विगतदेखि देखिएको परम्परा पनि हो। र अध्यादेशको सन्दर्भमा यहाँले अहिले यो चाहिँ पहिलो पटक आएको होइन भनिरहँदा, यो निकै पहिलादेखि आएको भनिरहँदाखेरि, अब यसलाई कहीँ न कहीँ चाहिँ अब यो एउटा समस्याहरू समाधान गर्नका लागि एउटा उपायका रूपमा अहिलेको सरकारले लियो भनेर शंकाको सुविधा दिन सकिन्छ कि सकिँदैन?
अब शंकाको सुविधा यसो, म त कानूनको विद्यार्थी हुँ, मैले राइटलाई राइट, रङलाई रङ भन्नुपर्छ, अदालतले पनि त्यही नै गर्छ। अब हामी एउटा त कानूनले गर्न नमिल्ने, संविधानले गर्न नमिल्ने कुरा भयो, दोस्रो के छ भनेदेखि प्राय जसो तपाईँ कसैलाई पनि जुन प्रक्रियाबाट नियुक्ति गरिएको छ त्यही ऐन त्यसैको प्रक्रिया बमोजिम बर्खास्त गरिन्छ। हामी के छ भनेदेखि अब एउटा कानून निर्माणको अधिकार, त्यो पनि तपाईँको एउटा सङ्कटका अवस्थामा प्रयोग गर्ने जस्ता अधिकारहरू प्रयोग गरेर अनि यो प्रक्रियामा जाँदा त्यसका जोखिमहरू धेरै हुन्छन्। अब हाम्रो यो जोखिम पनि यो अहिलेको अध्यादेशहरूको धेरै छ, जस्तो अहिले खास जुन सार्वजनिक पदाधिकारीहरू भनेर चाहिँ युनिभर्सिटीका डिनहरूसम्म गएका छन्। अहिले हेर्नुहोस्, आज काठमाडौँ विश्वविद्यालयको आज एलएलएमको रिजल्ट निकाल्नु पर्ने थियो, अब रिजल्टमा सही गर्ने मान्छे छैन। अनि कुनै पनि एउटा अध्यादेश जारी गर्दाखेरि त्यो रूपमा जारी गर्ने होइन कि हाम्रा नियमित प्रक्रियाहरू अवरुद्ध हुन्छन्। अब कला भन्न जाने भएपछि कन्भेन्सन गर्नुपर्छ, कसरी गर्ने, युनिभर्सिटीको चाहिँ चेकमा कसले सही गर्छ, यो सामान्य रूपमा जुन प्रक्रियाहरू हुन्छ प्रशासनको कसरी तय हुन्छन्, त यो रूपमा गर्दाखेरि के हुन्छ भने हामी जुन कानुनको शासनको पवित्रताका लागि, निष्पक्षताका लागि भनेर काम गर्दैछौ, हो त्यही नै अवरुद्ध हुन लागेपछि अनि त्यसलाई त्यो त निश्चित रूपमा अड्डा अदालत पुग्दछन् र अदालतले हेर्दाखेरि कानुन मात्र हेर्दैन, विश्वविद्यालयहरूको स्वायत्तता पनि हेर्छ, कानुनको शासन भयो कि भएन, कसैलाई हटाउनु पूर्व चाहिँ जुन एउटा ग्यारेन्टी गर्नुपर्ने प्राकृतिक न्यायको चाहिँ अवलम्बन भयो कि भएन, र यस्ता निर्णयहरूबाट संस्थागत स्थायित्व हुन्छ कि हुँदैन भन्ने कुरो केवल सरकारको अधिकारको कुरो सरकारले पायो, तर अरूको अधिकारहरू पनि त हुन्छन्। अनि
डाक्टर साहबले यसो भनिरहँदा, डाक्टर साहब हजुर, यहाँले यसो भनिरहँदा सैद्धान्तिक विषय या पवित्रता निष्पक्षता यी यावत कुराहरू गरिरहँदा, हिजोको दिनमा हामीले यदि हेर्ने हो भने शक्ति सन्तुलनको, मैले अघि पनि त्यो कुरा गरेँ, शक्ति सन्तुलनको दुरूपयोगको सन्दर्भ या शक्ति पृथकीकरणको सही प्रयोग हुन नसकेको सन्दर्भ कहाँसम्म कुरा भने, प्रधान न्यायालयका प्रमुखले पनि यो मन्त्रीसम्ममा भागभण्डा खोजे, संवैधानिक अंगसम्ममा पनि आफ्ना मान्छेहरू चाहिँ,
त्यो कुरो एकदमै सही कुरा हो। यो जन जसरी नेपालमा नियुक्ति हुन्थ्यो, त्यो नियुक्तिको उद्देश्य के हो भन्ने कुरो त लगभग सरकारको एउटा सोचाइबाट आउट भइसकेको परिस्थिति थियो। त्यस हुनाले नयाँ सरकारले गरेका कुराहरू चाहिँ त्यो गर्नुपर्ने कुराहरू हुन् भन्ने कुरामा त कुनै शङ्कै छैन, तर त्यसका लागि जुन एउटा हामी सुधारका लागि एउटा स्पष्ट मापदण्ड चाहिन्छ, स्वतन्त्र मूल्याङ्कन गर्नुपर्छ या चरणबद्ध प्रक्रियाहरू अवलम्बन गर्नुपर्छ या जुन संसदको चाहिँ निरन्तर निगरानी सुपरिवेक्षणमा बस्नुपर्छ, ती कुराहरू अवरुद्ध हुन गए भन्ने कुरा हो। त यसले के हुन्छ भने हामी यो कसरी सोच्नु पर्यो भने कि केवल एउटा उद्देश्य मात्र छैन गभर्नेन्सको, धेरै उद्देश्यहरू छन्। हामी एउटा चाहिँ लक्ष्य प्राप्त गर्नका लागि चारवटा लक्ष्य छोड्न सकिँदैन। त अहिलेको अब सरकारमा उत्साह जुन छ, जोस जाँगर छ, त्यो एकदमै राम्रो कुरा हो। तर कानुनको शासन भनेको शासकको चोइसको कुरा होइन, यो छनौट गरेर हिँड्ने कुरा होइन, त्यो त बाध्यता हो सरकारको त्यो। अनि त्यो सन्दर्भमा सरकारले आफूलाई चाहिँ अब अहिले जारी गरेको छ, अब जे हुनु छ त्यो अड्डा अदालतमा होला, तर अहिलेका काम कारबाहीको परिणामहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरो मैले अघि नै भनिसकेँ, तत्काल एउटा आवश्यकता भइसक्यो, त्यतापट्टि लाग्नुपर्ने अब चाहिँ अवस्था चाहिँ छ।
अब यसको व्यवस्थापनको कुरा या समीक्षाको कुरा अथवा परीक्षणकै कुरा भनौँ त, अब यो चाहिँ हुन त यसको निश्चित समय सीमा छ 2 महिनाको होइन, यसपछि यो नियमित प्रक्रियामा जानेछ या यसले चाहिँ किनारा पाउनेछ। यद्यपि अब यी यस्ता चाहिँ सन्दर्भहरू जुन आएका छन्, अब यसलाई चाहिँ स्वच्छ बनाउँदै लैजाने, अघि यहाँले बोलेका शब्द जुन छन् पवित्रता, निष्पक्षता, स्वच्छता, चाहिँ जनताको, अब हामी यो प्रजातान्त्रिक व्यवस्थामा छौं, अझै हामी उन्नत प्रजातन्त्र लोकतन्त्र भनिरहेका छौं, अब यसलाई अझै स्वच्छतातर्फ लैजानका लागि यहाँनिर चाहिँ कसको कसको भूमिका के हुन्छ त, अब असल मनले असल नियतले गरिरहेको कामहरूका सन्दर्भमा कसरी अब यसलाई चाहिँ एउटा वैधानिकताको
यस्तो छ, किनभने संस्थागत मैले भने कि अधिकार भनेको सरकारको मात्र छैन, आम नागरिकको पनि छ, संस्थाहरूको पनि छ। अहिले भनौँ अब धेरै कुराहरू प्रभावित हुन्छन् किनभने निर्णयकर्ताहरू सबै प्यारालाइज भए। मैले भने नि एउटा जाँचको रिजल्ट निकाल्न सक्ने हामी अवस्थामा छैनौँ, अब हाम्रो क्यालेन्डर हामीले कसरी निर्वाह गर्छ। जस्तो अब काठमाडौँ विश्वविद्यालय भनेको एउटा चाहिँ स्वायत्त रूपमा चलेको विश्वविद्यालय हो, सरकारले आफ्नो मापदण्डमा एकपल्ट नसोधिकन यसरी निर्णय गर्नुहुन्छ, अनि त्यो धेरै गलत भएको छ। त के हो भने सरकारले गलत गर्ने पनि अधिकार होला, तर अब यो जुन हाम्रो चाहिँ प्रक्रियाहरू अवरुद्ध भएका छन् त्यसको जिम्मेवारी कसले लिने। त यस्ता कुराहरूलाई अलिकति विचार गर्नुपर्छ र कानुन जान्ने मान्छेहरूसँग सल्लाह लिएर चल्नु पर्दछ। त हामी रुकावट जस्तो अब संसद आउला, संसदमा सबै कुराका बारेमा चर्चा पनि होला, र सरकारको सफलताका लागि चाहिँ हरेक मान्छेसँग शुभकामना छ। तर सरकारको सफलता भनेको त्यो कानुनको शासनको प्रत्याबुद्धिबाटै हुन्छ, किनभने प्रक्रियाले अनि निर्दिष्ट गर्छ कि निष्कर्ष के आउँछ, आउटकम के आउँछ भन्ने कुरो। त्यहाँ अलिकति हामी कहाँ फेरि त्यो केवल अहिलेको अध्यादेशको कुरा मात्र होइन, जस्तो अध्यादेश जारी गर्दा अब प्रधानमन्त्रीले त जवाफ दिनुपर्छ, सब कुनै दिन सडकमा उभिएर पनि दिनु पर्ला, संसदमा उभिएर पनि दिनु पर्ला, तर अब राष्ट्रपतिले कतिपय प्रक्रियाहरू अवरुद्ध गरेको पनि देखिन्छ। हामी कहाँ संविधानको व्यवस्था त्यस्तो छैन, तर अब यहाँ जसले जे गरिदिँदा पनि हुन्छ भने जस्तो एउटा दृष्टिकोण स्थापित भइराख्नु राम्रो होइन।
अब डाक्टर साहब, यहाँले भनिरहँदा अब सरकारले ल्याएको प्रक्रिया सम्मत पनि भएन, राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विषय पनि प्रक्रिया सम्मत छैन भनेर यहाँले भनिरहँदा यसको समाधान के हो त, अब यो कसरी राष्ट्रपतिले
मैले राष्ट्रपतिको चाहिँ के हो भने हाम्रो कस्तो हुँदै आइरहेको छ भने एउटा जोखिम नि हाम्रो देशमा प्रजातन्त्रै नचल्ने एउटा खोटो सिक्का भइसक्यो, किनभने संविधान भनेको तमसुक होइन, यसको पछाडि एउटा दर्शन छ, प्रणाली छ, हामी हाम्रो संसदीय प्रणाली हो, यो संसदीय प्रणालीमा द्वैत शासन हुँदैन, एउटा भ्रममा राष्ट्रपति बस्नु हुँदैन कि उहाँसँग अधिकार छ, यो अधिकार भनेको सरकारको अधिकार हो, सरकार लड्छ पढ्छ आत्महत्या गर्छ अर्को आउँछ, सरकारका बारेमा संसदले टुङ्गो लाउन सक्छ र प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ दिनुपर्छ, राष्ट्रपति त्यसका लागि तयार हुनुहुन्छ, अनि राष्ट्रपति केवल संवैधानिक प्रमुख मात्र हो, अनि शासकीय अधिकारको प्रयोग गर्नु भनेको उहाँले, अनि यो संविधान विपरीत चाहिँ मुलुकमा द्वैत शासनको सुरुवात गर्नु हो। कसले यो भ्रमपूर्ण चाहिँ सल्लाह दिन्छ मैले बुझेको छैन, केही सीमित अवस्थामा बाहेक राष्ट्रपतिले गर्ने जेसुकै कुरा पनि प्रधानमन्त्रीको सल्लाहमा गर्ने हो।
यो बीचमा राष्ट्रपतिले यहाँसँग पनि संवाद गर्नुभएको थियो होइन
मसँग गर्नुभएको छैन, तर यसो छ अब सल्लाह लिने तर सल्लाह खालि एउटा पब्लिकका लागि सिल्ड मात्र गर्ने चाहिँ म आफ्नै हिसाबले गर्छु भन्यो भने त के अर्थ भयो? फेरि तपाईँ राजनीतिमा सल्लाह लिने हो भने जसँग लिए पनि हो, कानुनका कुराहरू त निर्दिष्ट एउटा चाहिँ सैद्धान्तिक परम्पराहरू छन् हाम्रो आफ्नै देशको पनि। मैले भने नि तपाईँ कार्यकारिणी अधिकारको प्रयोग गर्नुहुन्छ भने संसदमा उभिएर जवाबदेताको निर्वाह गर्नुपर्छ, संविधान भनेको त्यो हो नेपालको, अनि समितिमा भाग लिनुपर्छ, केरकार खप्नुपर्छ, असफलता बोक्नुपर्छ, त्यही खोजेको हो राष्ट्रपतिले। अनि त्यो होइन भने उहाँले त प्रधानमन्त्रीले अब जस्तो सिफारिस गरेका छन् खर्छन् भनेर उहाँले निकास पो दिने हो त, यो सत्तालाई कोट्याएर यो सक्नेछ भनेको छ कि सक्छ भन्ने छ कि त्यसरी हेरिन्छ संविधानलाई? संविधान तमसुक हो र संविधानमा त हेर्नु पर्यो यसको सिद्धान्त के हो, किन संसदीय पद्धतिमा द्वैत शासन स्वीकार गरिँदैन, किन राष्ट्रपतिलाई संवैधानिक भनिएको हो भनेर। अनि तपाईँले काम गर्नुहुन्छ भने
तयार
हुनुपर्छ। मैले भनेको के हो भने प्रधानमन्त्री र राष्ट्रपति बीचमा पनि अधिकारको प्रयोगको बारेमा अब यहाँ के भन्दाखेरि कुनै परम्परा बाँकी रहेन, जे गरिदिए पनि हुने भने जस्तो भयो त, राष्ट्रपतिलाई त्यसरी परिकल्पना गरिएको थिएन त। एकातिर हामी सरकारका जोखिमहरू छन्, अब राष्ट्रपतिका पनि जोखिम भए, यो सङ्कट पर्दा त अनि जुन एउटा भारी बोक्नुपर्ने हुन्छ त्यसका लागि पनि नैतिक बल हाम्रो इन्स्टिट्युसनहरूले स्वाहा पारिसके, यस्तो गर्ने होइन।
डाक्टर साहब हजुर, अब जस्तो यहाँले भन्नुभयो कि सरकारले वास्तवमा नियमित प्रक्रियाबाटै कानून बनाउनु पर्ने हो, हाम्रो संवैधानिक व्यवस्था पनि त्यो छ, यद्यपि कहिलेकाहीँ समस्या पर्दाखेरि अध्यादेश ल्याउने विषय पनि त्यो पनि वैधानिकै हो, यद्यपि जसरी यसको राजनीतिकरण गरिएको छ यसका फेरि पाटो फरक फरक पाटोहरू छन्, यो राजनीतिकरण आज मात्रै होइन हिजो पनि हुँदै आएको, सरकारमा अघि यहाँले नाम लिएका सबै पार्टीहरू बसे, उनीहरूले अध्यादेश ल्याए तर उनीहरू सत्ता बाहिर हुँदा सधैँ विरोध गर्छन् होइन, त्यो चाहिँ त्यो पनि परम्परा बन्दै गयो। अब राष्ट्रपतिका तर्फबाट चाहिँ अध्यादेशलाई पुनर्विचारका लागि फिर्ता गरिएको पनि यो पहिलो घटना होइन।
अब होइन त्यही त यहाँ प्रचलन नै कसरी भयो भने कि मान्छेलाई नियम निष्ठा कानून परम्परा ज्ञान भन्ने कुरामा रहेन, यो त मान्छे के हो भने यो शब्द हेरेर सडकका मान्छे पनि वकिल बन्न खोज्छन्, वकिलहरूको त अब अर्कै कुरै अर्को भइसक्यो, अनि त्यसरी हुन्छ त हामी कहाँ, किन संसदीय व्यवस्थामा चाहिँ राष्ट्रपतिको परिकल्पना र राष्ट्रपतीय व्यवस्थामा राष्ट्रपतिको परिकल्पना अलग अलग कुराहरू हुन्, त्यति कुरो बुझिदियो भने यो यो शब्द ह्रस्व छ कि दीर्घ छ भन्नेपट्टि जानु पर्दैन, अनि त्यो संविधान र त्यसप्रतिको निष्ठा भनेको सैद्धान्तिक हुनु पर्यो नि पहिले, अनि पो त शब्दहरूले कुनै भावना अभिव्यक्त गर्न सक्छ। तर यही अध्यादेशकै कुरामा पनि अब तत्कालै केही गर्नै पर्दैन भने त संसदै पर्खिने हो, संविधान एकदमै प्रष्ट नै छ, अनि हामी कहाँ के छ भने तपाईँको लिगालिटी पर कसरी न्यूनतम कानुनको परिपालना गर्ने र अनि जुन अधिकतम उद्देश्य छ त्यसलाई पाखा लगाइदिने भन्नेपट्टि गयो र कतिको
हजुर अब यो जुन
त्यतापट्टि जाने होइन
हजुर हजुर, अब यो जुन पछिल्लो परिस्थिति देखिएको छ अथवा यसले जुन संकेतहरू गरिरहेको छ आगामी द्वन्द्व सिर्जना हुन सक्छ कि दुईटा चाहिँ पक्षका बीचमा भन्ने जस्तो, अब यसको समाधान चाहिँ के हुन सक्छ डाक्टर साहब?
अब समाधान त केही होइन, अब समाधान भनेको के भने जारी हुन्छ अड्डा अदालतले अब त्यसका बारेमा आफ्नो जुन नियमित क्षेत्राधिकार छन् त्यो ग्रहण गर्छन्। अब अदालत त पुग्छ नै, किन पुग्छ भने कि हामीले जुन एउटा जुन कानुन निर्माणको अधिकार प्रयोग गरेर मान्छेको एउटा कम्पिटेन्सका बारेमा निर्णय गरेका छौँ त त्यो त्यो सामान्य एउटा कानुन निर्माणको प्रक्रिया होइन त, अनि त्यसरी कानुन निर्माण गरिँदैन त, तर त्यो कुराहरूमा सरकारको पनि आफ्नो दृष्टिकोण छ, सम्बन्धित पक्षको पनि होला, अब यत्र चाहिँ 1500 मान्छेहरू प्रभावित छन् उनीहरू पनि चाहिँ अड्डा अदालत जालान्, तर त्यो त अदालतले गर्ने प्रक्रिया भयो, अब अरूका लागि यो छनौटको विषय छैन, यो कार्यान्वयन गर्ने हो, अब संसदमा निश्चित रूपमा टिका टिप्पणी हुन्छ, सरकारले त्यसलाई खप्नुपर्छ र अदालतले यदि अन्तरिम आदेश जारी गर्यो भने अब त्यसलाई चाहिँ निर्वाह गर्नुपर्छ। यी कुराहरू त अब नियम प्रक्रिया त्यही नै हो। त हामी सरकारले अब के भनेदेखि हामी यो बजेट भाषणको डेट संविधानले तोकिदिएको सन्दर्भमा अनि हामी अब नियमित सेसनलाई संसदको अधिवेशनलाई ढिलो गर्ने अब एउटा अवस्था छैन अनि यो रोकेर राख्नु हुँदैन राष्ट्रपतिले। यो के हो भने संविधानका अरू प्रावधानहरू अवरुद्ध हुँदै जान्छन् त यो कुरोलाई अब चाँडोभन्दा चाँडो निकास दिने हो। हामी कहाँ विधेयकका सम्बन्धमा एकपल्ट पुनर्विचार गराउन पठाउने राष्ट्रपतिको त्यस्तो एउटा हामी संवैधानिक बाटो छ। तर त्यो बाटो पनि अधिकांश अवस्थामा प्रधानमन्त्रीकै सल्लाहमा प्रयोग गर्ने हो। त राष्ट्रपतिले गर्नेछ गर्न सक्नेछ यी सबै कुराहरूमा प्रधानमन्त्रीलाई यदि सिनबाट आउट गरिदिनुभयो भने संविधानको उद्देश्य परास्त हुन्छ अनि त्यति कुराका लागि एउटा दोस्रो पल्ट केही विचार गर्नु पर्यो भने राष्ट्रपतिको सौजन्यलाई प्रधानमन्त्रीले प्रयोग गर्न सक्ने अवस्था हुनु पर्दछ। अब त्यसो हुनाले यसरी ढिलो गर्नु हुँदैन।
डाक्टर साहब, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ। हामीसँग हुनुहुन्छ संवैधानिक कानूनका ज्ञाता डाक्टर विपिन अधिकारी। अब अर्को प्रसंग, यो भारत र चीनको चाहिँ दुईटाको सहमतिमा हाम्रो लिपुलेक लिम्पियाधुरा क्षेत्रबाट चाहिँ जुन सड़क मार्ग बनाइएको छ त्यो सन्दर्भमा नेपाल सरकारले कूटनीतिक नोट पठाएको छ, यसअघि पनि पठाएको थियो। यसको कस्तो खालको चाहिँ वैधानिक चाहिँ
मलाई लाग्दछ नेपाल सरकारले जे गर्नु पर्थ्यो त्यो गरेको छ र तुरन्तै गरेको छ। हाम्रो अहिलेको जुन एउटा देशको स्थिति छ, हामी हाम्रो हैसियत जुन रूपमा हामीले अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्नो अधिकारहरूको दावी गर्ने परिस्थिति छ त्यति अनुकूल छैन। तथापि तपाईँ जुन कुरो हाम्रो हो हामीले हाम्रो भनिराख्नुपर्छ र सरकारले तात्तातै भनेको छ। यही नै अहिलेका लागि मलाई लाग्दछ ठुलो कुरा हो। त के हो भने त्यो समयसम्म पर्खिनुपर्छ र भनिराख्नुपर्छ जबसम्म हामी त्यो अवस्थामा पुग्दैनौँ जब हाम्रो भूमि हामीले चाहिँ एउटा नियमित प्रक्रियाबाट फिर्ता लिन सक्छौँ। त अहिले सरकारले भनेको छ हामी परराष्ट्र मन्त्रीलाई चाहिँ यस कुराका लागि सराहना गर्नुपर्छ कि उहाँले ढिलो गर्नु भएन र सरकारले यो कुरालाई एउटा तातातै आफ्नो एउटा उसमा के अरे निर्णय प्रक्रियामा समावेश गरेको छ। तर भारत र चीन यी दुवैले आर्थिक स्वार्थ उनीहरूको निहित जुन उद्देश्य छ त्यसका लागि हाम्रो भावनालाई चाहिँ कुल्चिएको अवस्था हो यो। तर अब हामी एउटा डिप्लोमेटिक प्रोसेसमा छौँ त आज केही कुरामा कन्सिड गरेको छौँ भन्नु पर्दा सधैँ गर्छौँ भन्ने पनि होइन, आज हामी चुप लागेका छौँ भनेर सधैँ चुप लाग्छौँ भन्ने पनि होइन। त्यति भनेको छ सरकारले, त्यो राम्रो कुरा हो तर त्यसलाई एउटा हाम्रो एजेन्डामा राखिराख्नुपर्छ र त्यति चाहिँ आवाज चाहिँ निरन्तर हामीले कायम गर्नुपर्छ जति सुनिन्छ।
डाक्टर साहब, यहाँको हजुर महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो संवैधानिक कानूनका एकजना ज्ञाता डाक्टर विपिन अधिकारी। अन्तर्संवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
वैदेशिक रोजगार बोर्डको सचिवालय।